السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نماز کا طریقہ. پیج نمبر 91. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق قوم ورزقن اتباع و ارین البات ولا باطل ورزقن اجتنابا، آمین یا رب العالمین. الحمدللہ، اللہ تعالیٰ کا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں یہ توفیق عطا کی کہ ہم اس کے دین کی کچھ باتیں سیکھ رہے ہیں اور سکھا رہے ہیں، تاکہ اللہ تعالیٰ ہمارے اس عمل کو آخرت میں ہمارے لیے اجر کا باعث بنائے. جیسے کہ ہم سب جانتے ہیں کہ نماز ہمارے دین کا سب سے ایک اہم ستون ہے. اسی بنا پر ہم دیکھتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہر معاملے میں ہماری رہنمائی کر کے گئے ہیں، اور خاص طور سے نماز، جو کہ لاکھوں لوگوں سے ثابت ہے. یعنی کئی لوگوں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ نماز پڑھی، یعنی صحابہ اکرام نے، پھر صحابہ اکرام کے ساتھ تابعین نے، تابعین کے بعد پھر تبع تابعین نے، اور ہزاروں لاکھوں لوگ اس بات پر شاہد ہیں کہ جس طریقے سے اللہ کے رسول صلی اللہ علیہ وسلم نے نماز پڑھی تھی، اسی طریقے سے یہ تواتر کے ساتھ آج تک موجود ہے. کوئی یہ دعویٰ نہیں کر سکتا کہ یہ جو نماز کا طریقہ ہے یہ صحیح طریقہ نہیں ہے، بلکہ ہم جو سمجھتے ہیں ہمارے نزدیک وہ طریقہ صحیح ہے. کچھ لوگوں نے دین میں جب بہت زیادہ بدعات یا پھر صوفیزم کا رجحان بڑھا، تو کچھ لوگوں نے یہ کہا کہ ہم نماز سے بری ہو گئے اور ہمیں اب نماز کی ضرورت نہیں رہ گئی، اب ہمارا اور اللہ تعالیٰ کا معاملہ ڈائریکٹ ہو گیا ہے، لہٰذا نماز تو عام لوگوں کا کام ہے، ہمارا کام نہیں ہے. تو اگر ایسا ہی ہوتا تو سب سے زیادہ محبوب تو اللہ کے رسول صلی اللہ علیہ وسلم تھے. جب آپ سے نماز ساقط نہیں ہوئی یا آپ کو معاف نہیں ہوئی، تو پھر بھلا کوئی اور کیسے یہ دعویٰ کر سکتا ہے؟ اللہ کے رسول صلی اللہ علیہ وسلم آخر وقت تک آپ کی زبان پر بھی، آپ کی آنکھیں جس منظر کو دیکھ کر خوش ہوئیں کہ آپ یعنی تقریباً 8 دن سے آپ بیمار تھے اور آپ کی بخار کی شدت اور غشی میں اضافہ ہوتا جا رہا تھا. جب آپ کو کئی دفعہ ہوش دلایا گیا، 3 دفعہ تقریباً پانی ڈال کر، لیکن غشی طاری ہوتی گئی، تب آپ نے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو نماز پڑھانے کا حکم دیا کہ ابوبکر صدیق نماز پڑھائیں. جب آپ تھوڑا سا آپ کو افاقہ ہوا اور آپ ہوش میں آئے، تو آپ نے دیکھا پردہ ہٹا کر تو صحابہ کرام دراصل نماز پڑھ رہے تھے مسجد نبوی میں. آپ یہ منظر دیکھ کر آپ کے چہرے پر سکون اور اطمینان ظاہر ہوا، آپ مسکرائے. یعنی جس کام کے لیے آپ آئے تھے وہ جماعت کھڑی ہو چکی تھی، الحمدللہ نماز قائم ہو چکی تھی، اور آخری وقت بھی آپ کے جو الفاظ تھے وصیت تھی، تاکید تھی کہ نماز نماز، وما ملکت ایمانکم، اور تمہارے لونڈی غلام یعنی ان کا تم خیال رکھو. تو بہرحال وہی طریقہ ہم دیکھ رہے تھے جو اللہ کے رسول صلی اللہ علیہ وسلم سے ثابت ہے. اسی میں آج جو ہم پڑھیں گے تشہد میں انگلی اٹھانے کے بارے میں. تشہد میں انگشت شہادت اٹھانا مستون ہے. انگشت شہادت مطلب یعنی جو شہادت کی انگلی ہے ہماری، انگوٹھے کے بازو والی انگلی، یعنی رائٹ سائڈ سے سمجھے 3 انگلیاں، اس کے بعد جو چوتھے نمبر پر انگلی آتی ہے، سیدھے ہاتھ کی میں بتا رہی ہوں آپ کو، وہ شہادت کی انگلی کہلاتی ہے. تشہد میں داہنا ہاتھ یعنی رائٹ والا ہاتھ دائیں گھٹنے پر، بایاں ہاتھ بائیں گھٹنے پر رکھنا چاہیے. ان عبداللہ بن زبیر رضی اللہ عنہما قال کان رسول اللہ صلی اللہ علیہ وسلم اذا قعد يدعو وضع يده اليمنى على فخذه اليمنى ويده اليسرى على فخذه اليسرى واشار باصبعيه السبابه ووضع ابهامه على اصبعيه الوسطى. رواه مسلم. عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہما فرماتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم جب التحیات میں بیٹھتے تو داہنا ہاتھ دائیں گھٹنے پر اور بایاں ہاتھ بائیں گھٹنے پر رکھتے، اور اپنے انگوٹھے کو اپنی درمیانی انگلی پر رکھ کر ہلکا بناتے ہوئے شہادت کی انگلی اوپر اٹھاتے. یعنی آپ شہادت کے رائٹ سائڈ والی انگلی، شہادت کی انگلی کی رائٹ سائڈ والی انگلی یعنی 3rd انگلی سیدھے ہاتھ کی، اور آپ کا انگوٹھا، دونوں کو آپ ملا دیجئے، تو دیکھیے آپ خود دیکھ رہے ہوں گے کہ سرکل بن گیا ہے نا، بنا سرکل. और बाकी की जो दो उंगलियां बची हैं उसको भी आप थोड़ा सा अंदर ही मोड़ कर रहेंगे, यानी एक तरह से सर्कल बन जाएगा ये, और जो शहादत वाली उंगली है वो उठी रहेगी। तो हम देखते हैं कि अहादीस में शहादत वाली उंगली कलमे शहादत के वक्त उठाने की हमें कोई ख़ास वाजे कोई ऐसी दलील नहीं मिलती है। आप किसी भी वक्त उठा लें उंगली, यह तो तमाम शहादत के वक्त, यानी जब आप अत्तहियात पढ़ती हैं और दुरूद शरीफ पढ़ती हैं तो हर थोड़ी थोड़ी देर में आप उंगली उठाएं, या कोई आखिर तशहुद तक मुसलसल उठाई जाए या कलमे शहादत के वक्त उठाई जाए, दोनों तरह से साबित है, सुन्नत अदा हो जाएगी। यानी अगर आपने तशहुद से लेकर आखिरी तशहुद तक मुसलसल उठाई उंगली आपने, तो भी ये सही है और ये सुन्नत अदा हो जाएगी। समझे, सिर्फ एक दफ़ा उठाना या फिर मुसलसल उठाए रहना, यानी हर थोड़ी थोड़ी देर पर। और इसके बारे में स्कॉलर्स कहते हैं कि आपने जब आप उंगली उठाएंगे तो हर जो जुमला ख़त्म होता है वहाँ पर आप उंगली उठाएं, और बाज़ स्कॉलर्स इसके बारे में ये कहते हैं कि बार बार उंगली उठाना ये ज़्यादा सही है। तो बेहतर ये कि हर थोड़े थोड़े वक्फ़े पर जहाँ आपको लगे कि जुमला ख़त्म हो रहा है वहाँ पर आप उंगली उठा लें। कुछ स्कॉलर्स ये भी कहते हैं कि चूँकि दरअसल ये हम जब तशहुद में बैठते हैं तो दुआएं ही पढ़ते हैं, यानी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम पर सलाम भेजते हैं, दुरूद भेजते हैं, अपने लिए भी दुआ करते हैं कि हम पर सलामती हो या अल्लाह के नेक बंदों पर सलामती हो, या उसके बाद हम सलाम फेरने से पहले की दुआएं पढ़ते हैं। तो इससे साबित होता है कि ये दरअसल उंगली उठाना हो सकता है कि ये दरअसल एक तरह से वो दुआ के वक्त या आमीन कहने के लिए इस तरह से साबित हो। वल्लाहु अलम, अल्लाह ताला बेहतर जानता है। लेकिन बहरहाल वक्फे वक्फे से आप उंगली उठाते रहें, ये सुन्नत है। अंगुश्त शहादत उठाना शैतान को तलवार मारने से ज़्यादा सख्त है। अन्नाफ़ी रज़ी अल्लाह ताला अन्हु क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लही अशद्दु अला शैतान मिन अलहदीद यानी अस्सबाबा, रवाहु अहमद हदीस हसन। नाफ़ी रज़ी अल्लाह ताला अन्हु कहते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अंगुश्त शहादत उठाना शैतान को तलवार या नेज़ा मारने से ज़्यादा सख्त है। इससे फिर क्या पता चलता है कि ये अंगुश्त शहादत उठानी चाहिए, और अगर आप वक्फे वक्फे से उठाते हैं तो उस तरह से दुरुस्त है। तशहुद की मसनून दुआ। अन अब्दुल्लाह इब्ने मसूद रज़ियल्लाहु अन्हु क़ाल इल्तफत इलैना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाल इज़ा क़ाअदा अहदुकुम फ़िस्सलाति फ़लयक़ुल अत्तहियातु लिल्लाहि वस्सलावातु वत्तय्यिबात अस्सलामु अलैका अय्युहन नबी व रहमतुल्लाहि व बरकातुहु السلام علينا وعلى عباد الله الصالحين فإذا قالها أصابت كل عبد لله صالح في السماء والأرض أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله ثم يتخير من المسألة ما شاء رواه مسلم عبد الله بن مسعود رضي الله عنه کہتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم ہماری طرف متوجہ ہوئے اور فرمایا جب تم نماز میں بیٹھو तो कहो तमाम ज़ुबानी जिस्मानी और माली इबादत अल्लाह ताला ही के लिए है। ए नबी सल्लल्लाहु अलैहि वसल्लम, आप पर अल्लाह का सलाम और उसकी रहमतें और बरकतें हों, हम पर भी अल्लाह ताला के नेक बंदों पर भी सलाम, हम पर भी और अल्लाह ताला के नेक बंदों पर भी सलाम। जब किसी ने ये अल्फाज कहे तो अल्लाह के हर नेक बंदे को ख्वाह वो आसमान में हो या ज़मीन में सलाम पहुँच जाता है। और फिर कहो मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद नहीं, और मैं गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के बंदे और रसूल हैं। फिर आदमी अपने लिए अल्लाह से जो सवाल करना चाहे करे, यानी जो भी दुआ आपको मांगनी है वो दुआ मांगी जाए। यह मुस्लिम की रिवायत है। पहला जो तशहुद होगा वो वाजिब है। नमाजी पहला तशहुद भूल जाए तो उसे सजदे सहव करना चाहिए। अन अब्दुल्लाह इब्ने मालिक इब्न बुजैना रज़ी अल्लाह अन्हु क़ाल सल्ला बिना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अज़्ज़ुहरा फ़क़ामा व अलैहि जुलूसुन फ़लम्मा काना फ़ी आख़िरि सलातिही सजदा सजदतैन व हुवा जालिसुन रवाहुल बुखारी। अब्दुल्ला बिन मालिक बिन बुजैना रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि हमें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ज़ुहर की नमाज़ पढ़ाई। दो रकतों के बाद आप सल्लल्लाहु अलैहि वसल्लम को कायदे के लिए बैठना था, मगर भूलकर आप खड़े हो गए। फिर जब आप सल्लल्लाहु अलैहि वसल्लम ने नमाज का आखिरी कायदा किया तो दो सजदे सहव अदा किए। ये बुखारी की रिवायत है। इसी क्या मालूम होता है कि जैसे जब हम सजदे सहव पढ़ेंगे तो आपको उस वक्त पता चलेगा और मालूम होगा कि कुछ अगर अरकान छूट जाए नमाज के या रुकन छूट जाए, समझे जैसे कि आप सजदा करना भूल गए या आपने सूरह फातिहा करना भूल गए आप पढ़ना, या कोई एक रकात ही आप इन्हें रुकू करना भूल गए, तो उस सूरत में आपको वो रकत दोहरानी होगी, ठीक है। और अगर आप ऐसी उससे थोड़ी सी कम अहम चीज़ें भूलते हैं तो उस सूरत में आपको सजदे सहव अदा करना होगा, यानी आप तशहुद में बैठना भूल गए तो उस वक्त फिर आपको क्या करना होगा, चूँकि एक मिस्टेक हो गई आपसे या एक कमी हो गई, तो उसकी वजह से आप सजदे सहव करेंगे। और जब रुकन छूट जाते तो रकअ दोहरा कर फिर सजदे सहव करना है, ठीक है। तो इससे पता चलता है कि तशहुद में बैठना अगर कोई भूल जाए तो फिर उस सूरत में उसको सजदे सहव अदा करना होगा, और ये दो सजदे होते हैं। पहले तशहुद में दायां पांव खड़ा रखना और बाएं पांव पर बैठना मसनून है। दायां पांव खड़ा रखना यानी जो आपका राइट वाला पैर है वो आप इस तरह से खड़ा रखेंगे, खड़ा रखने का मतलब है कि उंगलियां किबले की तरफ होंगी और बाएं पांव पर आप बैठे होंगे, ये मसनून है, ठीक है। दूसरे या आखिरी तशहुद में दायां पांव खड़ा करके बाएं पांव को दाएं पिंडली के नीचे से निकाल कर कूल्हे पर बैठना, उसको तवरुक कहते हैं, और तवरुक करना अफजल है। यानी अब चूंकि आपको अत्तहियात पढ़ कर खड़े हो जाना है तो उस सूरत में आप जैसे कि हम जैसे टेम्प्रेरी बैठते हैं ना, यानी आप अपने पैरों पर बैठ गए, एक पैर आपने खड़ा रखा एक पैर आपने आड़ा रखा, उस पर बैठ जाते हैं क्योंकि आपको अभी तीसरी रकात के लिए खड़ा होना है। अब जब आखिरी तशहुद जो होगा, अगर दूसरी रकात का आखिरी तशहुद है या फिर तीन रकात वाली आप नमाज़ पढ़ रहे हैं तो उसका आखिरी तशहुद है, या चार चार नमाज़ों वाली नमाज़ पढ़ रहे हैं चार रकातों वाली तो उसका आखिरी तशहुद है, तो उस सूरत में तवरुक करना अफजल है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इस तरह से किया करते थे, यानी आप बैठेंगे तो आप अपने कूल्हे पर बैठ जाएंगे, यानी जो लेफ़्ट साइड के आपके कूल्हे हैं आप उस पर वज़न टिका देंगे, आपका लेफ़्ट पाँव का जो यानी आप उसको टर्न करेंगे इस तरह से, आड़ा हिस्सा रहेगा जो कि दाएं पैर के पिंडली के पास से बाहर निकल जाएगा, और आपका जो सीधा पैर है तो वो खड़ा रहेगा। तो दायां पांव खड़ा करके बाएं पांव को दाएं पिंडली के नीचे से निकाल कर कूल्हे पर बैठना, उसको तवरुक कहते हैं। और ये तवरुक आप लोग इसकी डेफिनेशन या जलसा इस्तराहत है ये आपको मालूम होनी चाहिए, इसकी डेफिनेशन के जलसा इस्तराहत कौन सा है, तशहुद क्या किसको कहते हैं, तवरुक क्या होता है, फिर क़ौमा किसको कहते हैं या फिर क़याम किसको कहा जाता है, ये सारे आपको टर्म्स मालूम होने चाहिए। अनबी हुमैद बिन सआद रदी अल्लाह तआला अन्हु अन्नहु क़ाल व हुवा फ़ी नफ़र मिन अस्हाबी रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अना कुंतु अहफ़ज़ुकुम लिसलाति रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम इज़ा जलसा फ़ी रकअतैन जलसा अला रिजलिही अल्युस्रा व नसबु अल्युम्ना وإذا جلس في الركعات الآخرة قدم رجله اليسرى ونصب الأخرى وقعد على مقعدته رواه البخاري। أبو حميد سعدي رضي الله عنه صحابة کرام رضي الله تعالى عنهم کے مجلس میں بیٹھے ہوئے تھے، کہنے لگے مجھے اللہ کے رسول صلی اللہ علیہ وسلم کا طریقہ نماز تم سب سے زیادہ یاد ہے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم دوسری رکعت کے بعد پہلے تشہد میں دایاں پاؤں کھڑا رکھتے اور بائیں پر بیٹھتے، आखिरी रकत यानी दूसरे तशहुद में बाएं पांव दाएं पांव की पिंडली के नीचे से निकाल लेते और दाएं पांव खड़ा करके कूल्हे पर बैठते। ये बुखारी की रिवायत है। तो मुझे उम्मीद है तवरुक आपको समझ में आ गया होगा और आप लोग बात समझ गए होंगे कि आपको अपना उल्टा पैर इस तरह से बिछा कर बैठना है अत्तहियात के वक्त, जब आप सलाम फेरने वाले होंगे या दूसरे तशहुद में दूसरी रकत में, कि आपका वज़न पूरा आपके लेफ़्ट जो कूल्हा है आपका उस पर होगा, और वही वाले पैर का जो आपका पंजा है वो उधर सीधे पैर की तरफ से निकला हुआ रहेगा, और जो आपका सीधा पैर है वो खड़ा रहेगा, ठीक है। इसी तरह से दूसरे तशहुद में अत्तहियात के बाद दुरूद शरीफ और उसके बाद मसनून दुआओं, उसमें से कोई दुआ पढ़नी चाहिए जो हमें सिखाई गई है मसनून दुआएँ। अनफुज़ालत बिन उबैदिन रदी अल्लाह तआला अन्हु क़ाल समिअ अन्नबी सल्लल्लाहु अलैहि वसल्लम رجلا يدعو في صلاته فلم يصلي على النبي صلى الله عليه وسلم فقال النبي أجل هذا ثم دعاه فقال له أو لغيره إذا صلى أحدكم فليبدأ بتحميد الله والثناء عليه ثم ليصلي على النبي ثم ليدعو بعد ما شاء رواه الترمذي حديث صحيح। फ़ुज़ाला बिन उबैद रदी अल्लाह तआला अन्हु कहते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को नमाज में दुरूद के बग़ैर दुआ मांगते हुए सुना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उसने जल्दी की। پھر آپ نے اسے اپنے پاس بلایا اور اس سے یہ کسی دوسرے شخص کو مخاطب کر کے کہا، جب کوئی نماز پڑھے تو اللہ کی حمد و ثنا سے آغاز کرے، پھر اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم پر درود بھیجے، اس کے بعد جو چاہے دعا مانگے، ٹھیک ہے؟ یعنی آپ جب تشہد کے لیے بیٹھتے ہیں اور سلام پھیرنے والے ہیں تو اس صورت میں آپ، ہم سب جانتے ہیں کہ التحیات پڑھی جاتی ہے، پھر درود شریف پڑھا جاتا ہے، پھر جو دعا ہم کو مانگنی ہے وہ دعا ہم مانگیں گے۔ یہ اللہ کے رسول نے طریقہ کار بتایا ہے اور اس کی بھی مسنون دعائیں موجود ہیں۔ یعنی اب یہ نہ ہو کہ آپ لوگ اپنے دل سے دعائیں اردو میں مانگنا شروع کر دیں، وہ بھی انشاء اللہ تعالیٰ ہم لوگ آگے پڑھیں گے کہ جو سجدہ شکر ہے یا پھر نفل نماز، کچھ اسکالرس نفل نماز کے سجدے میں کہتے ہیں کہ آپ دعا مانگ سکتے ہیں اپنی زبان میں، لیکن اس میں بہت اختلاف ہے۔ بہرحال اللہ تعالیٰ ہی بہتر جانتا ہے کہ صحیح کیا ہے، لیکن وہ کہتے ہیں کہ سجدہ شکر میں آپ اپنے دل سے جو الفاظ کہنا چاہیں کہہ سکتے ہیں۔ کچھ اسکالرس کہتے ہیں کہ نفل نماز میں بھی آپ اپنے دل کی دعائیں مانگ سکتے ہیں، ٹھیک ہے؟ لیکن فرض نماز میں آپ کو ہر حال میں، فرض میں اور سنتوں میں آپ کو ہر حال میں جو مسنون اذکار ہے وہی کرنے ہوں گے۔ تو جو مسنون دعائیں اللہ کے رسول صلی اللہ علیہ وسلم نے سلام پھیرنے سے پہلے سکھائی ہیں وہ ہمیں پڑھنی چاہیے۔ جو دعا ہمیں سکھائی ہے وہ دعا ہم دیکھ لیتے ہیں۔ ان عبد الرحمن ابن ابی لیلا رضی اللہ تعالیٰ عنہ قلنا یا رسول اللہ صلی اللہ علیہ وسلم کیف الصلاۃ علیکم اہل البیت قال قول اللہم صلی علی محمد و علی آل محمد کما صلیت علی ابراہیم انک حمید مجید اللہم بارک علی محمد و علی آل محمد کما بارکت علی ابراہیم انک حمید مجید۔ یہ بخاری کی حدیث ہے۔ عبد الرحمن بن ابو یعلا رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ہم نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم آپ صلی اللہ علیہ وسلم پر اور اہل بیت پر کس طرح درود بھیجیں؟ آپ نے فرمایا کہو یا اللہ محمد صلی اللہ علیہ وسلم اور آل محمد صلی اللہ علیہ وسلم پر اسی طرح رحمت بھیج جس طرح تو نے ابراہیم علیہ السلام اور آل ابراہیم علیہ السلام پر رحمت بھیجی، تعریف اور بزرگی تیرے ہی لیے ہے۔ یا اللہ مجھے، یا اللہ محمد صلی اللہ علیہ وسلم پر اور آل محمد صلی اللہ علیہ وسلم پر اسی طرح برکت نازل فرما جس طرح تو نے ابراہیم علیہ السلام اور آل ابراہیم علیہ السلام پر برکت نازل فرمائی، تعریف اور بزرگی تیرے ہی لیے ہے۔ تو یہ ہمیں بخاری میں ملتی ہے روایت، جو درود ہمیں پڑھنا ہے، درود ابراہیم جس کو کہتے ہیں، سلام پھیرنے سے پہلے۔ درود شریف پڑھنے کے بعد معصورہ دعاؤں میں سے کوئی جو بھی دعا یاد ہے پڑھنا چاہے تو پڑھ سکتے ہیں۔ معصورہ کہتے ہیں جو صحابہ سے ثابت ہے، یعنی صحابہ کرام نے جو دعائیں مانگی ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم سے سیکھ کر، اور وہ دعائیں یہ ہیں۔ ان عائشہ رضی اللہ عنہا قالت کان رسول اللہ صلی اللہ علیہ وسلم یدعو فی الصلاۃ یقول اللہم انی اعوذ بک من عذاب القبر و اعوذ بک من فتنۃ المسیح الدجال و اعوذ بک من فتنۃ المحیہ والممات اللہم انی اعوذ بک من الماثم والمغرم۔ متفق علیہ۔ عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نماز میں تشہد اور درود کے بعد یہ دعا مانگتے، الہی میں تیری جانب سے عذاب قبر، مسیح دجال کے فتنے، موت و حیات کی آزمائش، گناہوں اور قرض سے پناہ مانگتا ہوں۔ یہ بخاری اور مسلم کی روایت ہے۔ یہ ایک دعا ثابت ہے۔ دوسری اور ایک دعا ہم کو ملتی ہے، ان ابی بکر صدیق رضی اللہ تعالیٰ عنہ انہ قال لرسول اللہ صلی اللہ علیہ وسلم علمنی دعا ان ادعو بہ فی صلاتی قال قل اللہم انی ظلمت نفسی ظلما کثیرا ولا یغفر الذنوب الا انت فاغفر لی مغفرة من عندک وارحمنی انک انت الغفور الرحیم۔ یہ بھی متفق علیہ۔ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے اللہ کے رسول سے عرض کیا مجھے کوئی دعا سکھلائیے جو میں اپنی نماز میں پڑھوں۔ آپ نے ارشاد فرمایا کہو اے اللہ میں نے اپنے آپ پر بہت ظلم کیا ہے اور تیرے سوا گناہ معاف کرنے والا کوئی نہیں، اپنی رحمت سے میرے گناہ معاف فرما دے، مجھ پر رحم فرما، بے شک تو بخشنے والا مہربان ہے۔ یہ بخاری اور مسلم کی روایت ہے۔ التحیات، درود شریف اور دعاؤں سے فارغ ہونے کے بعد السلام علیکم ورحمۃ اللہ کہہ کر نماز ختم کرنا مسنون ہے۔ ان علی ابن ابی طالب رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال مفتاح الصلاۃ الطہور و تحریمها التکبیر و تحلیلها التسلیم۔ احمد، ابو داؤد، ترمذی و ابن ماجہ سب نے روایت کیا اور حدیث صحیح ہے۔ علی بن ابو طالب رضی اللہ عنہ نبی اکرم صلی اللہ علیہ وسلم سے روایت کرتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا طہارت نماز کی کنجی ہے، نماز کا آغاز یعنی ओपनिंग इफ्तिताह तकबीर और इख्तिताम सलाम कहना है। तो इससे फिर क्या पता चलता है कि बग़ैर तहारत के नमाज नहीं होती, क्योंकि उसको कुंजी कहा गया है। फिर आगाज़ हम करेंगे तकबीर से, नहीं अल्लाहु अकबर कहकर, और इख्तिताम हम करेंगे अस्सलामु अलैकुम व रहमतुल्लाह कहकर। सलाम फेरने के बाद इमाम को दाएं या बाएं तरफ से फिर कर लोगों की तरफ मुँह करके बैठना चाहिए। अन सुमरा तिमिन जुन्दुब रदी अल्लाह ताला अन्हु क़ाल कान नबी सल्लल्लाहु अलैहि वसल्लम इज़ा सल्ला सलातन अक़बल अलैना बिवजही, रवाहुल बुखारी। सुमरा बिन जुन्दुब रदी अल्लाह ताला अन्हु फरमाते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब नमाज़ पढ़ लेते तो अपना चेहरा मुबारक हमारी तरफ़ फेर लेते। नमाज से सलाम फेरने के बाद हाथ उठाकर इज्तिमाई दुआ मांगना सुन्नत से साबित नहीं है, और सलाम फेरने के बाद दाएं या बाएं तरफ मुसाफा करना सुन्नत से साबित नहीं है। तो यहाँ पर अल्हम्दुलिल्लाह हम देखते हैं कि हमारा नमाज का तरीका मुकम्मल हुआ, कम्प्लीट हुआ। अगर आप लोगों में से किसी के कुछ सवालात हैं तो आप जो हमारी एडमिन इंचार्ज है उसको पर्सनली सवालात कर सकते हैं। इंशाल्लाह ताला हम किसी मोतबर आलिम दीन से पूछकर आप लोगों को आपके सवालात के जवाब दे देंगे, क्योंकि हम सब सीखने के प्रोसेस में हैं। और असल बात, असल में ये नमाज के मसाइल पढ़ने पढ़ाने का मकसद ही ये था, क्योंकि नमाज हमारी बेसिक फ़राइज़ में से आता है कि जो अल्लाह ताला ने हम पर फ़राइज़ हम पर लाजिम किए हैं उसमें सबसे पहली चीज़ नमाज है। और वैसे भी क़यामत के दिन सवाल भी सबसे पहले नमाज ही का होने वाला है। तो यकीन जानिए कि बाज़ वक़्त हम कुछ चीज़ों को सुस्ती और काहली की वजह से पीछे छोड़ देते हैं। यानी नमाज का जैसे वक्त हो गया लेकिन हमने नमाज नहीं पढ़ी, हम सोचते हैं कि अच्छा थोड़ा देर करके पढ़ेंगे या सुकून से पढ़ लेंगे, और वह सुकून का वक्त कभी नहीं आता। और ये जो बुनियादी चीज़ है जिसका हमें बचपन से इल्म होना चाहिए था, यकीन जानिए वही बातें हमारे यहाँ पर सिखाई नहीं जाती। और सिर्फ सुनी सुनाई बातें या इस उससे पूछी गई बातें या अनऑथेंटिक किताबों से ली गई बातें वो हमारे माशरे में ज़्यादा रिवाज पा गई हैं और ज़्यादा मशहूर हैं, बनिस्बत सही या जो ऑथेंटिक सोर्स से जो बात आती है वो हमारे यहाँ हम तक नहीं पहुँच पाती। तो इसीलिए मकसद ये था कि जो खैर हमने पढ़ी है, सुनी है या देखी है, तो हम चाहते थे कि वो दूसरों तक भी पहुंचा दें, कि देखा है जो कुछ मैंने औरों को भी दिखला दे। तो वही मकसद के तहत हमने ये सीरीज़ का आगाज़ किया था। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमारी कोशिशों को कबूल फरमाए और हम सबको नमाज का पाबंद बनाए, वक्त पर अदा करने वाला बनाए। और नमाज में अगर कोई कमी बेशी रह जाती है तो अल्लाह ताला अपने फ़ज़लो करम से उसे माफ़ फरमाए। और सबसे अहम बात यह है कि जैसे पिछली दफ़ा भी आप लोगों से कहा गया था कि ख़ुद भी नमाज़ पढ़ने वाले बने और अपने इर्द गिर्द अपने अतराफ़ में भी नज़र दौड़ाएं। यकीन जानिए सबसे ज़्यादा जो दुख होता है वो इस बात पर होता है कि हमारे यहाँ पर कई तकरीबात ऐसी होती हैं जिसमें नमाज़ों को फरामोश कर दिया जाता है, ख़ुसूसन जब शादी का मौका होता है। इवन बहुत सारे लोग तो मौत के मौके पर भी नमाज को छोड़ देते हैं, यानी इतना अपने आप को गम में निढाल कर लेते हैं या इतना अपने ऊपर गम तारी कर लेते हैं कि उनको अपनी नमाज़ों का भी होश नहीं रहता। जबकि जिन प्यारों के लिए इतना वो रो रहे हैं और अपनी जान को निढाल कर लिया है, उन्हीं प्यारों को इस वक्त आपकी दुआओं की ज़रूरत है। और अल्लाह ताला आपसे किस वक्त राज़ी होगा? जब आप नमाज के पाबंद होंगे। और सबसे ज़्यादा करीब अल्लाह ताला अपने बंदे से उस वक्त होता है जब बंदा सजदे में होता है, सजदे की हालत में। तो जब आपने नमाज ही को फरामोश कर दिया, सजदा करना ही आप भूल गए, तो आप बताइए आप क्या अल्लाह ताला से दुआ करेंगे और किस तरह से आप अल्लाह ताला से करीब होंगे और कैसे अल्लाह ताला दुआ सुनेगा या मुराद पूरी करेगा? तो उसके लिए तो हमें कसरत सुजूद की आदत डालनी होगी, जैसे कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने उन सहाबी से कहा था जो आपके ग़ुलाम भी थे, आपकी खिदमत करते थे, आपके लिए वज़ू का पानी वगैरह का उसका इंतज़ाम करते थे। जब उन्होंने जन्नत में आपका साथ मांगा तो आपने कहा कि कसरत सुजूद से मेरी मदद फरमाओ, मेरी मदद करो। कितना प्यारा जवाब है ना, सवाल करने वाले भी बहुत ही बेहतरीन, जवाब देने का अंदाज़ भी अल्लाह के रसूल का बेहतरीन माशाल्लाह, कि कैसे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत की तरगीब दिलाई। अल्लाह के रसूल ने अपने साथ का वादा फरमाया कि ठीक है, अगर तुम्हें मेरा साथ चाहिए ही चाहिए तो फिर तुम्हें ख़ुद कुछ अमल करना होगा। ये नहीं आपने फरमाया कि ठीक है मैं दुआ कर दूँगा तुम्हारे लिए और बस तुम्हारा काम हो जाएगा। आजकल हमारे यहाँ पर ये वजीफ़ों का सिस्टम और तावीज़ का सिस्टम बहुत चल निकला है। आप इतनी दफ़ा ये कर लो आपका ये मुराद पूरी हो जाएगी, आप उतनी दफ़ा वो कर लो, फ़लाँ बुज़ुर्ग से दुआ करवा लो, फ़लाँ ये काम कर लो, आपका काम तमाम हो गया, बस आपकी मुराद बराई। सेम क्रिश्चियंस का तरीका हम लोगों ने अपना रखा है, ख़ुद अमल कुछ करते कराते नहीं, डिपेंड्स हैं बस दूसरों पर। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमें अमल की तरगीब दी है, ख़ुद नमाज़ पढ़ने के लिए कहा, ख़ुद कहा कि سجدوں کی تم کثرت کرو. اور یہ سجدے کیسے ہوں گے کثرت سے؟ فرض نمازیں تو ہم جانتے کہ وہ تو فکسڈ ہیں, اس میں تو کوئی چینجز نہیں ہو سکتے, آپ اس میں اضافہ نہیں کر سکتے. تو یہ کثرت سجود نوافل سے ہی ہوں گے. تو آپ سوچیں کہ فرض کتنا ضروری ہوں گے پھر جنت میں جانے کے لیے. فرض کا کوٹا پورا ہوگا اور نوافل کی کثرت ہوں گی, تبھی تو جنت میں اللہ کے رسول صلی اللہ علیہ وسلم کا ساتھ نصیب ہوگا. تو ہم چاہتے ہیں اگر کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا ساتھ ہمیں نصیب ہو, تو آخر کیوں ہم اللہ کے آگے جھکتے نہیں, کیوں ہم دیر کرتے ہیں؟ سارے کام ہمارے پہلے ہوتے ہیں اور نماز سب سے آخر میں ہوتی ہے, کیوں ہم نیکی میں پیچھے بھاگتے ہیں؟ تو اللہ کے آگے جھکے تو صحیح, ہم دیکھیں تو صحیح کہ اللہ تعالیٰ کے آگے جھکنے میں کتنی لذت ہے. آج ہی امام ابن القیم جوزی کا کسی نے کچھ بھیجا تھا قول کہ تم رو اور خوب رو کہ جب تم نمازوں کو عبادت کی بجائے اپنی عادت بنا لو, تو اس بات پر تم رو کہ تم نے ایک رسم بنا لی ہے نماز کو, ایک عادت بنا لی ہے. اگر تمہاری عبادتوں میں وہ لذت نہیں ہے, تمہاری عبادتوں میں وہ روحانیت نہیں ہے جو تمہاری زندگیوں کو بدل نہیں رہی ہے, تو تم کو اس بات پر واقعی میں رونا چاہیے. تو آج ہمارا یہی حال ہو گیا ہے کہ وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے, ہزار سجدوں سے دیتا ہے آدمی کو نجات. اللہ تعالیٰ کے آگے جھک جائیے, اللہ تعالیٰ کے آگے سر تسلیم خم کر دیجئے, یقین جانیے ساری فکروں سے آزاد ہو جائیں گے. کیونکہ سب کس کے اختیار میں ہے؟ اللہ تعالیٰ کے اختیار میں ہے. اگر وہ راضی تو سب کچھ صحیح, اور اگر وہی ناراض تو پھر دنیا کی کوئی طاقت آپ کو کوئی خوشی نہیں دلوا سکتی, نہ دنیا میں نہ آخرت میں. تو پھر کیوں نہ ہم اپنے اس رب کے آگے جھکیں جو ہمارا خالق ہے, ہمارا مالک ہے, جو رب العالمین ہے, جو یوم جزا کا مالک ہے. ہمیں لوٹ کر بھی تو اسی کی طرف جانا ہے نا, اسی کے آگے کھڑے رہنا ہے, اسی کے آگے حساب دینا ہے. تو کیوں نہ اس کو راضی کرنے کی کوشش کی جائے. تو اللہ تعالیٰ کو راضی کریں. ہم کیوں اس وقت سوئے رہتے ہیں جب رات کا آدھا وقت گزرتا ہے اور اللہ تعالیٰ آسمان دنیا پر آتا ہے؟ تو اس میں وہ بھی کہا گیا اس بات میں کہ تم رو کہ کیوں تم نے وہ موقع گنوایا, کہ اللہ سبحانہ تعالیٰ تو آسمان دنیا پر اللہ تعالیٰ نے نزول فرمایا تھا, اور وہ پکار پکار کر کہہ رہا تھا کہ کوئی ہے جو مجھ سے مانگے, کوئی ہے جو مجھ سے مغفرت طلب کرے. لیکن ہم ہی خواب غفلت میں مدہوش پڑے رہے, ہم نے خود وہ موقع گنوایا. تو بہرحال وہ تو ایک آگے کی بات ہے, اللہ تعالیٰ توفیق دے, جس کو وہ توفیق مل گئی وہ بہت ہی خوش قسمتی کی بات ہے. پہلے ہم فرائض کی تو پابندی کر لیں, جو دن بھر میں پانچ وقت کی نمازیں ہیں اس کو تو ہم صحیح طریقے سے ادا کر لیں, تاکہ پھر ہم آگے ایک قدم آگے بڑھا سکیں تہجد کے لیے. انشاءاللہ اللہ تعالیٰ ہمیں توفیق دے, نماز کی پابندی کرنے والا بنائے, وقت پر ادا کرنے والا بنائے, صحیح طریقے سے نماز ادا کرنے والا بنائے, اور پھر فرائض کے ساتھ ساتھ اللہ تعالیٰ ہمیں نوافل کا بھی ہمارے دلوں میں شوق پیدا کرے. آمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.